नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रममा यहाँहरूलाई स्वागत गर्छौ। म निशा खुशी
र म नेत्र अधिकारी।
कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश एक कार्यालय विराटनगर र बीएफएम 91.2 ले तयार पारेको हो।
तपाईँ मानव अधिकार शिक्षा रेडियो कार्यक्रम हरेक साता यसै समयमा बीएफएम 91.2 र रेडियो सुनाखरी 102.6 मेगाहर्ज रतुवामाई मोरङबाट सुन्न सक्नुहुनेछ।
यो कार्यक्रमलाई यहाँले www.insec.org.np र www.inseconline.org मा चाहेको बेलामा सुन्न सक्नुहुनेछ। आजको कार्यक्रम हामीले मानव अधिकार सम्बन्धी 5 राष्ट्रिय कार्ययोजना सम्बन्धी परामर्श तथा अन्तर्क्रिया कार्यक्रमका विषयलाई समेटेर तयार पारेका छौँ।
कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि रचनात्मक सुझाव, सल्लाह र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला।
कार्यक्रमलाई अगाडि बढाउ हाम्रो नियमित प्रस्तुति मानव अधिकार समाचारबाट।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले सञ्चालन गरिरहेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाबदेही बनाउने ईएलपी परियोजना अन्तर्गत झापाको अर्जुनधारा नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सम्बन्धी समस्या पहिचान, सरकारवालाहरूको पहिचान र कार्ययोजना निर्माण कार्यक्रम मङ्सिर 19 गते सम्पन्न भएको छ। कार्यक्रममा सहभागीहरूले नगरपालिकाभित्र भएका शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार प्राप्तिका लागि समस्या पहिचान गर्दै त्यसको समाधानका लागि कार्ययोजना समेत निर्माण गरेको सहजकर्ता राजन राईले बताउनु भयो। अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राणाले नगरपालिकामा हस्पिटल उद्घाटन भएको र छिट्टै विशेषज्ञ सेवा सहितको उपचार सुरु गरिने बताउनु भयो। इन्सेकद्वारा गठित मानव अधिकार समूहका अध्यक्ष चन्द्रप्रकाश काफ्ले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका विषयमा नगरपालिका सहित सरकारवालाहरूबीच संवाद गर्दै आएको बताउनु भयो। त्यसै गरी इलामको सन्दकपुर गाउँपालिकामा खाद्य अधिकार सम्बन्धी अन्तर्क्रिया कार्यक्रम मङ्सिर 19 गते सम्पन्न भएको छ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सामाजिक न्यायका निम्ति क्रियाशील गैर नाफामूलक सामाजिक संस्था हो। इन्सेकले मानवाधिकार संरक्षण, सम्वर्धन र प्रवर्धनका लागि विभिन्न क्रियाकलाप सञ्चालन गरी मानव अधिकार संरक्षणका लागि राज्यलाई सहयोग पुर्याउँदै आएको छ। मानिसलाई मानिस भएर बाँच्न केही आधारभूत अधिकारहरूको आवश्यकता हुन्छ र यी अधिकारलाई मानव अधिकार भनिन्छ। यी अधिकारहरू मानिसको जीवन, स्वतन्त्रता, समानता, प्रतिष्ठा र मर्यादासँग सम्बन्धित हुन्छन्। मानिसका यी अधिकारहरू जन्मसिद्ध, सर्वमान्य, अविभाजित, अपरिहार्य एवं प्राकृतिक अधिकारहरू हुन्। सन् 1945 संयुक्त राष्ट्र संघको स्थापना भए पश्चात मानव अधिकारको सम्मान, संरक्षण र सम्वर्धनमा अन्तर्राष्ट्रिय प्रयासको थालनी भएको पाइन्छ। अस्ट्रियाको राजधानी भियनामा सन् 1993 संयुक्त राष्ट्र संघीय विश्व मानव अधिकार सम्मेलनले संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूलाई विश्वमा मानव अधिकार संस्कृतिको विकास गर्न सहयोगको लागि आह्वान गरेको थियो। सोही आह्वान बमोजिम नेपाल सरकारले आर्थिक वर्ष 61-62 त्रिवर्षीय मानव अधिकार राष्ट्रिय कार्ययोजना तयार गरी सोही वर्षबाट लागू गरेको थियो। मानव अधिकारको संरक्षणका लागि मानव अधिकार सम्बन्धी 5 राष्ट्रिय कार्ययोजना सुरु भएको छ। सोही कार्ययोजनाका सम्बन्धमा इन्सेक प्रदेश एक कार्यालयको आयोजनामा मङ्सिर 19 गते विराटनगरमा मानव अधिकार सम्बन्धी 5 राष्ट्रिय कार्ययोजना परामर्श तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।
अन्तर्क्रिया कार्यक्रममा मानव अधिकार तथा कानून विज्ञ कोशराज न्युपानेले प्रस्तुत गर्नुभयो कार्यपत्र। त्यसै गरी प्रदेश एक सरकार नीति तथा योजना आयोगका उपाध्यक्ष तथा इन्सेकका निवर्तमान अध्यक्ष सुबोधराज प्याकुरेल, प्रदेश एकका मुख्य न्यायाधिवक्ता चुनामणि आचार्य र राष्ट्रिय मानवाधिकार आयोग प्रदेश एक निमित्त कार्यालय प्रमुख गीता दाहालले व्यक्त गर्नुभएको मन्तव्यलाई संक्षेपमा प्रस्तुत गरेका छौँ। अब सुनौ अन्तर्क्रियाको सम्पादित अंश।
हामीले सामाजिक रूपमा रहेका विभेदहरू, छुवाछुतहरू, विभिन्न हिंसाहरू, अब कुप्रथाहरूलाई अन्त्य गर्ने सिलसिलामा कानुनी व्यवस्थाहरू हामीसँग अहिले छन् र त्यसका चाहिँ त्यसको बारेमा भन्नुपर्दाखेरि हामी कुनै पनि व्यक्तिलाई यस्ता विभिन्न कारणले गर्दाखेरि हिंसा, छुवाछुत, दुर्व्यवहारका कुराहरू भयो भने हामी राज्यको निकाय समक्ष गएर आफ्नो उजुरी, गुनासो, मुद्दाहरू दर्ता गरेर कानुनी कारवाहीमा अगाडि बढ्न सक्छौँ र दण्डनीय यस्ता विषयहरू दण्डनीय बनाइएका छन्। यी मैले केही प्रमुख उपलब्धिहरूलाई एकदम संक्षेपमा भने, जुन यहाँहरूसँग योभन्दा अझै धेरै कुराहरू छ। अब त्यति हुँदाहुँदै पनि हामीसँग केही प्रमुख चुनौतीहरू विद्यमान छन्, जुन चुनौतीहरूलाई चाहिँ अब हटाएर आगामी 5 वर्षमा चाहिँ यो कार्ययोजनाले काम गर्नुपर्ने स्थिति छ। जस्तै संरचनात्मक रूपमा जरा गाडेर बसेका केही कुप्रथाहरू अहिले पनि हामीसँग छन्। त्यसैसँग सम्बन्धित विषयमा यो 16 दिने एउटा हामीले लैङ्गिक हिंसा विरुद्धका अभियानहरू अहिले पनि चलिरहेको छ। मुलुकमा चाहिँ विकट भौगोलिक संरचना, पूर्वाधार एवं सेवा सुविधाको सहज उपलब्धताको कमीले गर्दाखेरि मानवाधिकारका विभिन्न समस्याहरू हामीसँग छन्। सेवाग्राही अधिकारका धारक हुन् भन्ने संस्कृतिको विकास, कर्तव्यका भागहरूमा अपेक्षित रूपमा अथवा ड्युटी बियरर्सहरू, त्यसमा प्रत्यक्ष भनौँ अब प्रमुख ड्युटी बियरर्सहरू जुन सरकारी निकायको रूपमा सरकारलाई लिन्छौँ, त्यस कारणले उनीहरू जनताहरू अथवा सेवाग्राहीहरू चाहिँ राइट होल्डर हुन् भन्ने कुराको अहिले पनि भित्र इन्टरनलाइजेसन आइसकेको छैन भन्ने कुरा एउटा चुनौतीको रूपमा देखिन्छ। र फेरि पनि हामीले पाँचौँ एउटा कार्ययोजना, जस्तो त्यसको आवश्यकता चाहिँ किन आयो त भन्दाखेरि ती चुनौतीहरू छन् र ती चुनौतीहरूलाई हेर्दै हामीले नेपालको संविधान तथा कानुनले व्यवस्था गरेका दायित्वहरू फेरि पनि पुरा गर्नु नै छ। यो दायित्व अनिवार्य रूपमा पुरा गर्नुपर्ने दायित्व हो। त्यसै गरी नेपालद्वारा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न मञ्चहरूमा विभिन्न सन्धि महासन्धि विभिन्न चाहिँ अब एउटा के अरे संयन्त्रहरूमा चाहिँ व्यक्त भएका प्रतिबद्धताहरू पनि पुरा गर्नुपर्ने अवस्था छ। त्यस कारणले गर्दाखेरि कार्ययोजनाको आवश्यकता फेरि पनि
महिला अधिकारको क्षेत्रमा चाहिँ नि एकदमै ऐतिहासिक परिवर्तनहरू गरेका छन् कानुनहरूमा। त्यसपछि तपाईँहरूले सुनेका छौँ मिलेनियम डेभलपमेन्ट गोल भनेर होइन 6 मेन सेक्टरहरूलाई टच गरेर, जस्तै चाहिँ नि महिलाहरूसँग सम्बन्धित बालबालिकासँग सम्बन्धित कुराहरू ल्यायो। अब त्यसले सबभन्दा महिलाहरूको क्षेत्रमा चाहिँ रिप्रोडक्टिभ हेल्थलाई चाहिँ नि कोर इस्यु हो भनेर भनेको थियो। त्यो मिलेनियम डेभलपमेन्ट गोलमा चाहिँ नेपालको उपलब्धि बडो शानदार रह्यो, हामी पुरस्कृत पनि। त्यसपछि अहिले सस्टेनेबल डेभलपमेन्ट गोल, दिगो विकास लक्ष्यको युग चलेको छ। अब 2030 हामीहरूले धेरै उपलब्धि गर्नुपर्नेछ, त्यो बाटोमा हामी हिँडि नै रहेका थियौँ, तर अहिलेको कोभिडको यो सङ्कटले यति ठुलो सङ्कट पारेको छ। तर साथमा त्यो कोभिडले चाहिँ नि वास्तवमा एउटा प्याराडाइम सिफ्ट, आमूल परिवर्तनको दिशालाई चाहिँ नि उजागर गरिदिएको छ, जुन कि अति आवश्यक। सस्टेनेबल डेभलपमेन्ट गोलले चाहिँ नि पहिलेका विकासका जति पनि कुराहरू हामी गर्छौँ, सिद्धान्तको कुराहरू, त्यसमा पहिलोचोटि पृथ्वीलाई चाहिँ नि अङ्गीकार गर्यो। अब हाम्रो अध्यात्म हिसाबले हेर्ने हो भने, हाम्रो हिमवत् खण्डको दर्शनलाई हेर्ने हो भने, हामी आमालाई सबभन्दा माथि मान्छौँ, र आमाको पनि आमा चाहिँ पृथ्वी हो। त्यस कारण पृथ्वी भन्नासाथ यहाँको वातावरण आदि इत्यादिको कुरा आउँछ, जुन वातावरणको बहुआयामिक इफेक्ट। अब अहिले नै चाहिँ नि तपाईँहरूले सुन्नुभयो होला कि कोरोनाको कुरा गर्दाखेरि यो मात्रै होइन, योभन्दा अगाडिका पेन्डेमिकहरू, तपाईँको योभन्दा अगाडि पनि फ्लू, स्पेनिस फ्लू, जसले चाहिँ नि 50 लाख मान्छे मारेको थियो, उहिले अरू पनि बिचमा आएका सार्सहरू अरूहरू, यो सबै के हो भन्दाखेरि जुनोटिक भन्न थालिएको छ। जुनोटिक भनेको वनस्पतिबाट प्राणीमा, प्राणीबाट वनस्पतिमा, दुवै। वनस्पतिबाट गयो वन्यजन्तुमा, गयो वन्यजन्तुबाट मान्छेमा आयो, बाध्यता। यी कुराहरू अहिले उठेर आइरहेको छ भन्नाले अब यो अहिले वातावरण र पृथ्वीको कुरा चाहिँ कोर इस्यु भनेर आइरहेको छ। सबभन्दा ठुलो कुरो चाहिँ कहाँ हुँदो रहेछ भने, हामीले हाम्रा दस्तावेजहरू त जहिले पनि सुन्दर लेख्छौँ, किनभने दस्तावेज लेख्नको लागि विद्वान मान्छेहरू बस्छन्, लेखकहरू पनि राम्रो बन्छन्, शब्दहरू पनि असल असल शब्दहरू छानेर राख्छन्। तर त्यसको ल्याकिङ पार्ट भनेको चाहिँ नि त्यसको व्याख्या हामी कसरी गर्छौँ, हामी त्यसको प्रगतिशील व्याख्या गर्छौँ कि गर्दैनौँ। यो प्रगतिशील व्याख्याको क्रममा म चाहिँ कहिलेकाहीँ दिक्क मलाई के लाग्छ भने, विद्वानहरूले पाए पनि एकदमै क्लिष्ट टेक्निकल त्यसको परिभाषा गरिदिन्छन्, हेर्नुहोस्, अरूले चाहिँ नि त्यसलाई आइसोलेटेड व्याख्या गरिदिन्छन्, फेरि त्यसको अन्तर सम्बन्धलाई हेर्दैनन्, यो बेग्लै फरक चिज हो भने जस्तो गरेर व्याख्या गरिदिन्छन्। त्यसकारण आज हामी मानव अधिकार राष्ट्रिय कार्ययोजनाको बारेमा छलफल गर्न यहाँ बसेका छौँ। मेरो सबैसँग आग्रह चाहिँ के हो भने, यसको प्रगतिशील व्याख्या हामी गरौँ, हाम्रो ठाउँमा परेका समस्याहरू त्यसको समाधानमा हाम्रो समाज कसरी दत्तचित्त भएर लाग्न तत्पर छ अथवा लागिरहेको छ, र त्यसमा हामीहरूको आपसको जुन अघि मैले कुरा गरेको थिएँ नि हाम्रो अन्तर सम्बन्ध, त्यो अन्तर सम्बन्धलाई ख्याल गर्दै कसरी हामी यसमा चाहिँ अगाडि बढ्न सक्छौँ भन्ने कुरामा प्रगतिशील व्याख्याका साथ नागरिक समाजको हस्तक्षेप चाहिँ जरुरी छ। त्यो चाहिँ साह्रै कमजोर भयो, भन्दैखेरि के भनिन्छ भन्नु होला भने यो यदि क्वेस्चनिङ सिटिजन भएन भने यदि प्रश्नकर्ता समाज भइदिएन भने समाज चाहिँ अगाडि बढ्दैन किनभने क्वेस्चनिङ सिटिजनले नै अकाउन्टेबल स्टेटको चाहिँ नि फाउन्डेसन खडा गर्छ जवाबदेही राज्यको चाहिँ नि जग प्रश्नकर्ता नागरिकले नै सिर्जना गर्ने हो
पाँचौँ राष्ट्रिय मानवाधिकार सम्बन्धी जुन कार्ययोजनाको सन्दर्भ लिएर अहिले डिटेलमा कोशराजीले यसको अक्षरश सार खिचेर सबै प्रस्तुत गरिसक्नु भएको छ दिगो विकास अहिलेको तत्कालीन अहिले फोकस गरिएको विषय हो भने यसमा पनि फोकस कहाँ गरिँदो रहेछ सरकारी संयन्त्रबाट मैले नजिकबाट अनुभूति गरेको छु त्यो हार्डवेयरको विकासै विकास हो भन्ने बुझाइ हुँदो रहेछ क्या हार्डवेयर चाहिँ कुल्यो भनौँ पुल भनौँ सडक भनौँ पैनी भनौँ के भनौँ विद्यालयको भवन भन्यो होइन यी खालका कुराहरूलाई चाहिँ विकासको रूपमा सरकारी आँखाबाट अलिक बढी हेरिँदो रहेछ तर सफ्टवेयरको विकास कसरी गरियो र कसरी गर्नुपर्छ भन्ने कुरामा त्यो सिस्टमेटिक ढङ्गले सफ्टवेयरको विकास चाहिँ गर्नलाई त्यो निकाय त्यति नै चलायमान र अलिक चनाखो भएर हिँड्दो रहेनछ भन्ने कुरा मेरो यो छोटो अनुभव हो मैले यो समुदायमा चाहिँ सेयरिङ गरेर हार्डवेयरमा असाध्य फोकस गर्ने तर सफ्टवेयर मानसिक रूपमा विकास गरिसकेपछि मान्छेलाई चाहिँ साँच्चै तयारी गरिसकेपछि मात्रै यी उपलब्धिहरूको रक्षा हुनसक्छ त्यसैले मानसिक रूपमा पनि सँगसँगै विकास गरेर लिएर जानुपर्छ भन्ने त्यो फोकस गर्ने कुराहरू चाहिँ सरकारी लेभलमा राज्यको लेभलमा अलिक कम हुँदो रहेछ भन्ने मेरो अनुभव हो मैले एक शब्दमा भन्नुपर्दा अब मानवाधिकारको पर्सपेक्टिभबाट हेर्दाखेरि हामीले जुन राष्ट्रिय कार्ययोजना तयार गरेको छौँ यो हामीले विगत समयदेखि नै यति छलफल गऱ्यौँ धेरै अब संविधान निर्माण गर्दाखेरि पनि संविधानको पनि धेरै लामो अभ्यास त हामीहरूसँग छैन 63 सालमा आएको अन्तरिम संविधान र यो 72 सालमा आएको नेपालको संविधान नै हेर्ने हो भने हामीले धेरै मानवाधिकार मैत्री संविधान निर्माण गर्ने कुरामा हामीहरू बढी केन्द्रित भयौँ हामीहरूले लगभग 30 भन्दा बढी धाराहरूमा फन्डामेन्टल राइट्स भन्दै ती अधिकारहरू राख्यौँ 72 सालमा निर्माण गरिएको त्यो संविधान र मानवाधिकारको जे कुराहरू हामीले प्रत्याभूत गरेको थियौँ त्यो व्यवहारमा लिएर जानको लागि चाहिँ हामीहरूले त्यही खालका जस्तो संयन्त्रहरू संरचनाहरूको पनि परिकल्पना संविधान तह गरियो होइन राष्ट्रिय मानवाधिकार आयोगदेखि लिएर अन्य सामाजिक न्यायलाई प्रत्याभूति गर्नको लागि अन्य खालका आयोगहरूको पनि परिकल्पना गरियो संविधान जारी भएको आज 77 सालको नै हामीहरू अन्तिम दिनतिर आउन थालिसक्यौँ तरै पनि यतिका दिनसम्म ती संविधानले परिकल्पना गरेका आयोगहरूसम्म गठन गरिसकेका छैनौँ भने त्यो क्षेत्रको अब अलि फोकस गरेर काम गर्ने कुराहरूमा सिलसिलाबद्ध ढङ्गले काम गर्ने कुराहरूमा यो कार्ययोजना तयार गरिरहँदाखेरि पनि आयोग वा संरचनाहरूकै अभाव हुन्छ भने त्यो त्यसलाई दिएका जिम्मेवारीहरू कसरी हुन्छन् होला हामीले प्रश्नवाचक चिन्ह राख्नुपर्छ अहिले पनि संरचना निर्माण गर्ने प्रक्रियामा छौँ अहिले राज्य शक्तिको चाहिँ बाँडफाँड गरियो संविधान तह गरिएको कारणले गर्दाखेरि सङ्घ प्रदेश स्थानीय तहमा यो कार्ययोजना तयार गर्नलाई जिम्मेवार निकाय भएर तोकिएका निकायहरूले पनि आफ्नो केही न केही भूमिकाहरू निर्वाह गरेको छौँ तरै पनि अहिले पनि के अप्ठ्यारो छ हेर्नुहोस् मानवाधिकारको पर्सपेक्टिभबाट हेर्दाखेरि आज जे कार्ययोजनामा आएका छन् त्यसलाई हामीहरूले व्यवहारमा लिएर जानको लागि पनि त्यो निकायहरूलाई घजोच्याउनु जिम्मेवारी छ सचेत गराउनु जरुरी छ उहाँहरूलाई चाहिँ अब यसलाई चाहिँ बजेट छुट्याउनुपर्छ कि अरू काम कारबाही आवश्यक ढङ्गले बनाउनुपर्छ कि के गर्नुपर्छ कि भनेर खबरदारी गर्ने खालका कुराहरूमा चाहिँ यो नागरिक समाजलाई यो कार्ययोजनाभित्र मात्रै बसेर खेलेर घुमेर होइन यसमा मात्रै अडिएर होइन योभन्दा बाहिर एउटा दबावमूलक वा सचेतनामूलक कार्यक्रमहरू लिएर जाँदाखेरि यो कार्ययोजनालाई पनि टिवा पुग्छ जस्तो मलाई लाग्छ
राष्ट्रिय मानवाधिकार आयोगले पनि योजना सम्बन्धलाई सम्मिलित गरेर आफ्नो कार्ययोजना रणनीतिक योजनाहरू तयार गरेको अवस्था छ र 5-5 वर्षको लागि आफ्नो योजनाहरू बनाएर अगाडि बढिरहेको छ र यो राष्ट्रिय कार्ययोजना सरकारको राष्ट्रिय कार्ययोजनाको पनि अनुगमनको काम राष्ट्रिय मानवाधिकार आयोगले गर्दै आइरहेको छ यस सम्बन्धमा प्रतिवेदनहरू पनि सार्वजनिक गरिरहेको अवस्था छ
यहाँलाई आजको कार्यक्रम कस्तो लाग्यो मानव अधिकार शिक्षा कार्यक्रमका बारेमा राय सल्लाह सुझाव र प्रतिक्रिया पठाएर हामीलाई सहयोग गर्न हुन पनि हामी अनुरोध गर्दछौँ हामीलाई पत्रचार गर्ने ठेगाना रहेको छ मानव अधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश एक कार्यालय विराटनगर
साथै हामीलाई viratnagar@insec.org.np पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुनेछ
मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पुरा भएको छ आजको कार्यक्रमबाट साथी नेत्रसँगै म निशा खुसीलाई बिदा दिनुहोस्
नमस्कार।